Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Anjana Betaplo Cha, Vexi Duitaplo, Sat Megahertz. क्षेत्रीय अस्पताल सुर्खेतको सबगृहमा रहेको जेनेरेटरबाट आगलागी हुँदा करिब 15 लाख बराबरको क्षति भएको प्रहरीको भनाई, आधा घण्टामा आगो निभाइयो।
दोहोरो कर हटाउन गाउँपालिका राष्ट्रिय महासंघको माग, स्थानीय तहको अधिकार क्षेत्रमा आएका कर पनि प्रदेश र सरकारले उठाएको दावी।
सुविधाको मल नपाएको बाँकेका किसानको गुनासो, एक साताभित्र आवश्यक मल व्यवस्था गर्ने कृषि मन्त्रीको प्रतिबद्धता।
र एसएली कप क्रिकेटको छनौट प्रतियोगिताका तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान। हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्रो शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको सबगृह भवन अगाडि राखिएको जेनेरेटरमा आगलागी भएको छ। आगलागीबाट करिब 15 लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुमान समेत गरेको छ। आगलागीबाट सबगृहमा क्षति भएको छ भने जेनेरेटर भने पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। दमकल र स्थानीयको प्रयासबाट करिब आधा घण्टामै आगो निभाइएको हो। विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।
सुर्खेतमा लागू असर दुर्व्यसन नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। वीरनगरमा भएको अन्तर्क्रियाका सहभागीले लागू असर दुर्व्यसन चुनौतीका रूपमा रहेको भन्दै यसको नियन्त्रणका लागि साझा र एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिएका हुन्। यस्तै उनीहरूले सुर्खेतमा बाल विवाह रोक्न पनि थप पहल गर्नुपर्ने बताएका छन्। पटक पटक प्रयास गरिए पनि जिल्लालाई बाल विवाह मुक्त घोषणा गर्न नसकिएको र बाल विवाह हुने क्रम नरोकिएको भन्दै यसतर्फ सरकारवाला निकाय गम्भीर हुनुपर्नेमा सहभागीले जोड़ दिएका छन्। कार्यक्रममा सुर्खेतका प्रमुख जिल्लाधिकारी वीरेन्द्र कुमार यादवले लागू असर नियन्त्रण सम्बन्धी ठोस कार्ययोजना बनाइने बताउनु भएको छ। यस्तै सुर्खेतका एसपी वसन्त रजौरेले अपराधिक गतिविधि नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने भन्दै सुरक्षामा शंका नगर्न आग्रह पनि गर्नुभएको छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहन माया ढकालले नयाँ कानूनको पालना गराउन सबै लाग्नुपर्ने भन्दै समस्या समाधानका लागि सरकारवाला निकायबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनु भएको छ।
कञ्चनपुरमा 13 वर्षीय बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले भीमदत्त नगरपालिका 19 का दिलीप सिंह विष्टलाई पक्राउ गरेको हो। साउन 10 गते बेपत्ता भएका बालिका पन्तलाई विष्टले बलात्कारपछि हत्या गरेको प्रहरीको आरोप रहेको छ। पन्तको शव 11 गते घर नजिकैको ओखुबारीमा भेटिएको थियो। पक्राउ परेका विष्ट यसअघि पनि एक युवतीलाई बलात्कार गरेको आरोपमा 9 वर्ष जेल सजाय पाइसकेका व्यक्ति रहेको प्रहरीको भनाई छ।
चितवनमा छुट्टा छुट्टै घटनामा 2 किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा 7 जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्युठान गर्मे भरतपुर बस्दै आएका 17 वर्षका किशोरलाई गत साउन 30 गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ। घटना साउन 30 गतेको भए पनि पीड़ितका आफन्तले गत 1 गते मात्र प्रहरीमा जाहेरी दिएका हुन्। चितवनका डीएसपी शिव शर्मा आचार्यले घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको बताउनु भएको छ। चितवनकै माडी नगरपालिकामा 15 वर्षीय किशोरीमाथि पनि सामूहिक बलात्कार भएको छ। किशोरीलाई बलात्कार गरेको भन्दै 2 जना युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ।
स्थानीय तहले मनपरी कर लिएको गुनासो बढेका बेला गाउँपालिका राष्ट्रिय महासंघ नेपालले दोहोरो कर हटाउन माग गरेको छ। महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले विज्ञप्ति जारी गरी स्थानीय तहको अधिकार क्षेत्रमा गएका कतिपय कर पनि प्रदेश र केन्द्र सरकारले उठाउँदा दोहोरो करको गुनासो आएको बताउनु भएको छ। केही स्थानीय तहले क्षेत्राधिकार बाहिर गएर समेत कर लगाएको भन्दै केन्द्र सरकारले सच्याउन निर्देशन दिए पनि महासंघले भने संविधान र कानून बमोजिम कर लगाएको दावी गरेको छ। महासंघले स्थानीय साबिकका गाविस निकायहरूले सबैका स्थानीय निकायहरूले प्रत्यक्ष कर उठाउने अभ्यास नगरेको र नगरी नागरिकमा लामो समय कर तिर्ने बानी नपरेकै कारण पनि अहिले केही क्षेत्रमा सानातिना कर लगाउन असहजिलो महसुस भएको तर्क गरेको छ। महासंघले कतै अस्वाभाविक रूपमा कर वृद्धि गरी जनतालाई अप्ठ्यारो महसुस भएको भए गाउँसभामा छलफल गरी पुनरावलोकन गर्न पनि आह्वान गरेको छ। गाउँपालिका महासंघले दोहोरो कर प्रणाली अन्त्यका लागि तीनवटै तहका सरकारबीच समन्वय र समझदारी बढाउनु पर्ने बताएको छ।
तपाईले भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब पालो भएको छ हाम्रो संहिताको
नयाँ संहिता।
नमस्ते, म अधिवक्ता विवास कुमार बस्नेत। आज अहिले यो हाम्रो परिवर्तित मुलुकी अपराध संहितामा भएको व्यवस्था अन्तर्गत बहुविवाह सम्बन्धी छोटो जानकारी दिए यहाँ समस्या लिएर आएको छु। यसमा अहिले भएको व्यवस्था मुलुकी अपराध संहिताको दफा 175 बहुविवाह गर्न नहुने भनेर व्यवस्था गरिएको छ, जसमा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन भन्ने व्यवस्था गरिएको छ भने कुनै पुरुष विवाहित हो भन्ने जानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन भनेर विवाह दोस्रो विवाह गरेर आउने महिलाहरूलाई समेत यसले प्रतिबन्धित लगाएको अवस्था छ। तर बहुविवाह गर्न नपाउने भन्ने अवस्था छैन। यसमा चाहिँ पुरुषले एउटा श्रीमती छँदाछँदै अर्को श्रीमती ल्याउन पाउने व्यवस्था चाहिँ कस्तो अवस्थामा गर्यो भन्दाखेरि कुनै महिलाले पत्नीले कानुन बमोजिम अंशभन्डा गरी भिन्न भएमा त्यो पुरुषकोले चाहिँ दोस्रो विवाह गर्न पाउने व्यवस्था अहिले कानुनले व्यवस्था गरेको छ भने यहाँभन्दा अगाडिको व्यवस्था के थियो भन्दाखेरि महिलाले अथवा पुरुषले दोस्रो श्रीमती ल्याएमा कान्छी श्रीमती बहुविवाहमा सजाय पाउने तर ऊ चाहिँ कान्छी स्वास्नीको रूपमा बस्ने अंशमा सम्पूर्ण अधिकारहरू कानुनले दिएको थियो योभन्दा अगाडिको कानुनले। अहिले चाहिँ दोस्रो विवाह अथवा बहुविवाहलाई प्रतिबन्धित अथवा यसलाई निषेधमै गरेको छ। त्यस अन्तर्गत यसमा सजायको व्यवस्था पनि साबिकको मुलुकी ऐनमा भएको व्यवस्थाभन्दा यसमा परिवर्तन गरेर यसलाई कठोरको रूपमा पनि लिएको छ। साबिकको ऐनमा 1-3 कैद र 5,000-25,000 जरिमाना गरेकोमा अहिले चाहिँ 1-5 कैद र 10,000-50,000 जरिमाना गरेको छ। र यसमा अर्को व्यवस्था के पनि भनिएको छ भन्दाखेरि त्यसरी दोस्रो विवाह गरेको विवाह स्वत बदर हुनेछ भनेर कानुनले नै स्पष्ट व्याख्या गरिदिएको छ। त्यसैले अर्को कुरा यहाँनिर पहिलाको तुलनामा अहिले यहाँ श्रोताहरूले ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि पहिला बहुविवाह गर्यो भने त्यसमा मुद्दा गर्ने हदम्याद 1 थियो भने अहिले यो परिवर्तन गरेर कसुर भएको कुरा थाहा पाएको मितिले 3 नागेपछि उजुर लाग्ने छैन भनेर यो हदम्यादको व्यवस्थालाई थाहा पाएको मितिले 3 उजुर गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
भेरी खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले क्षेत्रीय अस्पताल सुर्खेतको सबगृहमा रहेको जेनेरेटरबाट आग लागि हुँदा करिब 15 बराबरको क्षति भएको प्रहरीको भनाई आधा घण्टामा आगो निभाइयो। दोहोरो कर हटाउन गाउँपालिका राष्ट्रिय महासंघको माग। स्थानीय तहको अधिकार क्षेत्रमा आएका कतिपय कर पनि प्रदेश र केन्द्र सरकारले उठाएको दावी लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेका किसानले सुविधाको मल नपाएको गुनासो गरेका छन्। धान खेतीका लागि मुख्य आवश्यकताको बेला सहुलियत दरमा प्राप्त हुने यूरिया मल नपाएको उनीहरूको भनाइ छ। नेपालगंज 81 पुरैनीका किसान बेचु वर्माले एक सातादेखि मलका लागि धाइरहेको भए पनि नपाएको गुनासो गर्नुभएको छ। जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले मल अभाव भएको भन्दै मलको व्यवस्था गर्न प्रदेश नम्बर 5 कृषि तथा सहकारी मन्त्री आरती पौडेलसँग आग्रह समेत गरेको बताउनु भएको छ। सुवेदीले एक दिनमा 150 जना किसानले मलका लागि नाम टिपाएको बताउनु भएको छ। मन्त्री पौडेलले एक साताभित्रै आवश्यक मल व्यवस्था गर्ने प्रतिबद्धता जनाएको उहाँको भनाई छ।
सल्यानको बाचो नगरपालिका १२ बाफो खोलामा 200 भन्दा बढी घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन्। बाफो खोला ओखरेनीमा रहेको विजय लघु जलविद्युत आयोजनामा पहिरोले क्षति पुर्याएपछि 250 घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन्। अप्रेल वर्षासँगै आएको पहिरोले लघु जलविद्युत रहेको घरमा क्षति पुगेपछि विद्युत सेवा अवरूद्ध हुन पुगेको हो। पहिरोले विद्युत उत्पादनमा प्रयोग हुने विभिन्न मेसिनहरू पुरिएको आयोजनाका सचिव वीरबहादुर उलीले बताउनु भएको छ। 2068 सालमा 58 लाख रुपियाँमा निर्मित आयोजनाबाट 10 किलोवाट विद्युत उत्पादन हुँदै आएको छ। विद्युत पावर हाउसमा पहिरोसँगै आएको हिलो समेत पसेको छ, जसका कारण 10 लाख बढीको क्षति भएको आयोजनाको दावी छ।
जाजरकोटको खलङ्गा पाँचकाटिया सड़क वर्षासँगै खसेको पहिरो, हिलो र खाल्टा खुल्टीका कारण अवरूद्ध भएको छ। करिब 2 महिनादेखि अवरूद्ध यातायात नखुल्दा कुसेर बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा शास्ति भएको छ भने जाजरकोट भएर डोल्पा र रूकुम जाने यात्रु तथा व्यापारीले समेत कठिनाई भोग्नु परेको गुनासो गरेका छन्। सड़क विभाग, भेरी नगरपालिका लगायत निकायले अवरूद्ध सड़कको मर्मत सुधारमा व्यवस्था गर्दा शास्ति भएको यात्रुको गुनासो रहेको छ। सड़क अवरूद्ध भएपछि कुसेर बारेकोटका बासिन्दा 2-3 दिनको हिँडेर गन्तव्यमा पुग्न बाध्य भएका छन्। सदरमुकाम खलङ्गादेखि जिल्लाका विभिन्न भागमा जाने ग्रामीण सड़क मर्मत सुधार गर्न पनि सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीय बासिन्दा मर्कामा परेका हुन्। खलङ्गादेखि उत्तरी भेगमा बारेकोट, कुसे, जुनीचाँदी, मचकोट, कार्की गाउँ, बाटुले, दशेरा, सीमा लगायतका बासिन्दा बढी मर्कामा परेका छन्। जुनीचाँदी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले वर्षेनी वर्षात पछिका 3-4 महिनासम्म स्थानीय बासिन्दाले आवजावतमा निकै शास्ति बेहोर्दै आएको बताउनु भएको छ। सड़क निर्माणका नाममा हरेक वर्ष निकै ठूलो रकम खर्च हुँदै आएको अवस्था भने उस्तै रहेको उहाँको भनाइ छ।
केही दिनदेखिको निरन्तर वर्षाका कारण डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर 7 शर्मी गाउँमा पहिरोले 2 घर पुरेको छ भने केही घर जोखिममा रहेका छन्। पानी धेरै परेपछि आएको पहिरोमा राजबहादुर बुढा र देउरूपा ठकुलाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। पहिरो आएको थाहा पाएपछि स्थानीयहरू घर छाडेर आफन्तको घरमा शरण लिन पुगेका छन्। पहिरोका कारण अरू 20 भन्दा धेरै घर जोखिममा रहेका छन्। संचार सम्पर्क नभएका कारण पहिरोले क्षति भएको कुरा केही दिनपछि मात्र थाहा जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
सेती नदी पारी रहेको बझाङको करिब आधा भूभागलाई सदरमुकाम चैनपुर जोड्ने सड़क सञ्जाल 4 वर्षमा पनि सम्पन्न हुन सकेको छैन। 2073 साल असार महिनामा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको भए पनि अझै पनि काम पूरा भएको छैन। सेती नदी पारी रहेको बझाङको करिब आधा भूभागलाई सड़क सञ्जालमा जोड्ने पुल निर्माण हुन नसक्दा वर्षौं अघि निर्माण सम्पन्न भएका सड़कहरू पनि बेकामे भएका छन्। सेती नदी पारी रहेका 6 स्थानीय तहलाई सड़क सञ्जालसँग जोड्ने पुलको ठेक्का 2072 साल वैशाखमा भएको थियो।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर 5 रहेको सरस्वती विद्यानिकेतन माध्यमिक विद्यालयमा लागोस नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। प्रहरी निरीक्षक सुशोभन श्रेष्ठको नेतृत्वमा रहेको 5 टोलले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सचेतना प्रदान गरेको हो। कार्यक्रममा वडा नम्बर 5 अध्यक्ष होमबहादुर रामजाली लगायतको पनि सहभागिता रहेको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। लिलाई भनी यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय आतंकवाद, अन्तर्देशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरूद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धि अनुमोदन गरेको छ। गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतबाट अनुमोदन भएको हो। मन्त्री थापाले सरकारले खुल्ला सिमानालाई नियमन गर्ने विषयमा विशेष ध्यान दिएको भन्दै पहिलेका सहमति तथा सम्झौता कार्यान्वयन गर्ने विषयमा पहल गरिने बताउनु भएको छ। बैठकले अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले प्रस्तुत गरेको भुक्तानी तथा फर्चुट विधेयक 2075 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ। यस्तै नेपाल नागरिकता पहिलो संशोधन विधेयक र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक दहवार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। राहदानी विधेयक 2075 र उद्योग उपभोक्ता संरक्षण विधेयक पनि दहवार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव बैठकले स्वीकृत गरेको छ।
सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्व मन्त्री खड्कबहादुर विश्वकर्मालाई हिजो 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन आदेश दिएको हो। यसअघि सर्वोच्चले गैर कानूनी थुनामा राखेको भन्दै उहाँलाई रिहा गर्न आदेश दिएपछि रिहा भए लगतै उहाँलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो। मानव अधिकार आयोगका सदस्य सुदीप पाठकको गाडीबाटै प्रहरीले विश्वकर्मालाई नियन्त्रणमा लिएको पहिलो पटक जारी भएको आदेशलाई व्यवस्था गर्दै पक्राउ गरेको भन्दै नेता खड्कबहादुर विश्वकर्माकै छोरा वीरेन्द्र विश्वकर्माले बन्दै प्रत्यक्षीकरणको मुद्दा दर्ता गर्नुभएको हो।
पहिरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अफगानी सुरक्षा फौजले उत्तरी कुन्दुज प्रान्तमा एक अपरेशन सञ्चालन गरी लडाकु समूह तालिबानले बन्धक बनाएका 149 जनाको उद्धार गरेको छ। तालिबान लडाकुको कब्जामा रहेका बाँकी 21 बन्धकलाई छुटाउन अपरेशन जारी रहेको अधिकारीले बताएका छन्। अफगानिस्तानका आन्तरिक मामिला मन्त्रालयका सहायक प्रवक्ता नसरत रहिमीले तालिबानी लडाकुले खान आवाद जिल्लामा लुकुटिरहेका 3 बसलाई एम्बुसमा पारेर यात्रुहरूको अपहरण गरेका थिए। सुरक्षा फौज र लडाकु बीच भएको भिडन्तको क्रममा कम्तीमा 7 तालिबानी लडाकुको मृत्यु भएको छ। अफगानी राष्ट्रपति अशरफ घानीले मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको लागि एक साताका लागि तालिबानसँग सशर्त युद्ध विरामको घोषणा गरे पनि तालिबानले भने एम्बुस थापेका हुन्।
अगलाको खेलखबरतिर अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातोकी कोजुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। फुटबल टोलीका मुख्य प्रशिक्षक कोजुलाई नेपाल प्रवेशमा रोक लगाइएपछि बेला अखिल नेपाल फुटबल संघलाई नयाँ प्रशिक्षक नियुक्तिका लागि दबाव बढेको छ। पर्यटक विषयमा नेपालमा बस्दै आएका र श्रम स्वीकृति बिना काम गरिरहेको भन्दै कोजीलाई अध्यागमन विभागले नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ। साफको मुखैमा आएको बेलामा प्रशिक्षक नहुँदा नेपाली टोलीलाई दबाव बढेको छ। नेपाली टोलीको प्रशिक्षकको खोजी काम भइरहेको एन्फाले जनाएको छ। नयाँ प्रशिक्षक नियुक्ति नहुँदासम्म सहायक प्रशिक्षक बालगोपाल महर्जनले नै नेपाली टोलीलाई प्रशिक्षण दिने जनाइएको छ। समूह एमा रहेको नेपालले सेप्टेम्बर 4 पाकिस्तान विरूद्ध खेल्दै दक्षिण एसियाली खेलकुद साफको शुरूआत गर्दैछ। नेपालले दोस्रो खेलमा भूटानसँग सेप्टेम्बर 6 खेल्नेछ भने अन्तिम खेलमा समूह चरण अन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशसँग सेप्टेम्बर 8 प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर 15 हुने च्याम्पियनसिपको समूह शीर्ष 2 टोली सेमिफाइनलमा स्थान बनाउनेछन्। समूह बीमा साबिकको विजेता भारत, श्रीलंका र मालदिव्स रहेका छन्।
खेलका अर्को प्रसंगमा मलेसियामा आयोजना हुने एसएससी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंका गएको छ। श्रीलंकामा अभ्यास खेलेपछि नेपाली टोली सोझै मलेसिया जाने भएको छ। नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिल कुमार शाह, दिपेन्द्र सिंह अरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, वसन्त रिग्मी रहनु भएको छ। यस्तै सागरपुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुभाष खकुरेल पनि प्रतियोगितामा सहभागी हुनुहुने भएको छ। मलेसियामा भदौ 12 गतेदेखि एसएससी छनौट कप प्रतियोगिता हुँदैछ। प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्ने भएको छ। 6 टीम सहभागी टीममा शीर्ष स्थान हासिल गर्ने टीमले यसै वर्ष युएईमा हुने एसिया कप प्रतियोगितामा सहभागी हुनेछ। नेपाली टोलीलाई सभामा कृष्ण बहादुर महराले आफ्नै निवासमा बोलाएर फूलको माला लगाई विदाई गर्नुभएको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसएससी कप छनौट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले क्रिकेट खेललाई अझै सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यान आकर्षण गराउनु भएको छ।
खेल खबरसँग अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
क्षेत्रीय अस्पताल सुर्खेतको सभागृहमा रहेको जेनेरेटरबाट आग लागि हुँदा करिब 15 लाख बराबरको क्षति भएको प्रहरीको भनाई, आधा घण्टामा आगो निभाइयो।
दोहोरो कर हटाउन गाउँपालिका राष्ट्रिय महासंघको माग, स्थानीय तहको अधिकारमा आएका कर पनि प्रदेश र केन्द्र सरकारले उठाएको दावी।
सुविधाको मल नपाएको बाँकेका किसानको गुनासो, एक साताभित्र आवश्यक मल व्यवस्था गर्ने कृषि मन्त्रीको प्रतिबद्धता।
र एसियाली कप छनौट प्रतियोगिताको तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान। हस् तरलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलो राउत र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।